प्रस्थानको पुस्तकबाट अध्ययन गर्नेछ अनि मेरो आजको विषय हुनेछ परमेश्वरको बोलावट र सैतानको जुक्ति। परमेश्वरको बोलावट र सैतानको जुक्ति। पहिला एउटा कुरा जान्न मन लाग्यो, तपाईँहरूमध्ये कतिजनाले कम्तीमा दुईपटक आफ्नो जीवनकालमा अहिलेसम्म दुईपटक प्रस्थानको पुस्तक पढ्नुभएको छ? एकचोटि म हेर्न चाहन्छु, कम्तीमा दुईपटक हुन्छ। धेरै धन्यवाद, प्रायले पढ्नुभएको रहेछ। आउनुहोस् प्रार्थना गरौँ अनि प्रभुसँग सहायता मागौँ यो अध्ययनको लागि। पिता, हामी तपाईँतर्फ हेर्छौँ, सबै अनुग्रहका परमेश्वर, अनि आफ्नो पुत्र ख्रिस्ट येशूद्वारा हामीलाई तपाईँले आफ्नो अनन्त महिमामा बोलाउनु भयो। तपाईँको बोलावटलाई हामी केही समय विचार गर्नेछौँ अनि त्यसपछि सैतानको जुक्ति पनि हामी हेर्नेछौँ फारोको जवाफहरूबाट। अनि यी सबै कुराहरू तपाईँले हाम्रै शिक्षाको निम्ति दिनुभएको छ, हाम्रो उदाहरणको निम्ति, नमुनाको निम्ति, अनि तपाईँको पुत्र ख्रिस्टलाई देखाउन दिनुभएको छ पिता। अनि आज यो समय पनि यो अध्ययन तपाईँको हातमा राख्छौँ। यहाँ विभिन्न उमेरका अनि विभिन्न अवस्थाका व्यक्तिहरू हुनुहुन्छ, हरेकको लागि तपाईँको वचनबाट दिनुहोस् पिता। तपाईँले हरेकलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ अनि साना नानीहरूको लागि पनि वचन दिइदिनुहोस्। मुक्ति नपाउनुभएकोहरूको निम्ति पनि तपाईँको वचन दिइदिनुहोस् पिता। तपाईँलाई चिन्नुभएकाहरूका निम्ति पनि वचनहरू दिइदिनुहोस् अनि बोल्नलाई पनि मलाई सहायता गर्नुहोस्। आफ्नै बुद्धि अनि आफ्नै समझमा होइन, तर तपाईँको आत्मामा भरोसा गर्दै जे यहाँ सिकाइएको तपाईँ चाहनुहुन्छ वचन अनुसार त्यो कुरा बोल्नलाई मलाई डोर्याउनुहोस् पिता। धन्यवाद छ तपाईँले गर्नुभएको सबै अनुग्रहहरूको लागि। हाम्रो दुर्बलता, हाम्रो कमजोरीहरूमा तपाईँको सिद्ध अनुग्रहहरूको लागि धन्यवाद प्रभु। प्रार्थना गर्छौँ र मुक्तिदाता प्रभु येशूको नाममा। पुरानो नियम अध्ययन गरिनुपर्छ भन्ने कुरामा चाहिँ मेरो बलियो विश्वास छ, गरिनुपर्छ। किन? कम्तीमा तिनवटा कारण छ। पहिलो चाहिँ टिप्न सक्नुहुन्छ, पहिलो कुरन्थी 10:6 अनुसार चाहिँ पुरानो नियममा जुन व्यक्तिहरूले पाप गरे उनीहरूको पापहरूबाट हामी चाहिँ सचेत हुनको लागि पनि हामीले पुरानो नियम अध्ययन गर्नुपर्छ। अनि दोस्रो चाहिँ रोमी 15:4 भने चाहिँ पवित्र शास्त्रहरूबाटको सान्त्वना र आशा अनि धीरजको निम्ति पनि हामीले पुरानो नियम पढ्नुपर्छ। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ येशू ख्रिस्टको बारेमा सिक्नको लागि पनि हामीले पुरानो नियमहरू पढ्नुपर्छ। अनि प्रस्थानको पुस्तकमा हामी इस्रायलीहरूलाई देख्छौँ जो चाहिँ मिश्रमा दासत्वको बन्धनमा थिए अनि उनीहरूले आफूलाई कदापि छुटाउन सक्दैनथे। तर झन् झन् बेसी फारोको हात चाहिँ उनीहरूमाथि प्रबल हुन्थ्यो अनि उनीहरूको जीवन अति नै दयनीय भएको थियो। अनि यहाँसम्म कि उनीहरूले सुस्केर हाल्न थाले, उनीहरू चिच्याउन थाले। हुन त बाइबलमा उनीहरूले परमेश्वरतर्फ चिच्याए भनेको छैन, तर परमेश्वरले अब्राहमलाई दिनुभएको प्रतिज्ञाको कारण उनीहरूको चिच्याहट सुन्नु भएर उनीहरूलाई छुटकारा दिनलाई उहाँ आउनुभयो। अनि उहाँले मोसालाई बोलाउनु भयो एउटा जलिरहेको पोथ्राबाट। अनि उहाँले भन्नुभयो, मैले इस्रायलीहरूको पुकार चिच्याहट सुनेको छु, त्यसैले म तिमीलाई पठाउँदैछु भनेर प्रस्थान 3:1 मोसालाई परमेश्वरले आफू को हुँ भन्ने कुराहरू देखाउन थाल्नुभयो। उहाँ पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ सुन्नुहुने परमेश्वर हुनुहुन्छ, उहाँ महु जो महु हुनुहुन्छ। अनि 6, 7, 8, 9 कुराहरू उहाँले आफ्नो बारेमा बताउनुहुन्छ। अनि कसैले पनि इस्रायलीहरूलाई मिश्रबाट छुटाउन सक्ने थिएन जबसम्म परमेश्वरले नै आफ्नो सामर्थ्यले उनीहरूलाई निकाल्नु भएन। के यो कुरा हाम्रै चित्रण होइन र? के मिश्र संसारको चित्रण होइन र? अनि के हामी संसारमा पापको दासत्वमा थिएनौँ र? के हामीले आफैलाई छुटकारा दिन सक्ने थियौँ र? कदापि सक्ने थिएनौँ। अनि जसरी परमेश्वरले त्यहाँ निस्तार चाडको स्थापना गर्नुभएर हरेक घरहरूको चौकोसम्म उहाँले एउटा निर्दोष थुमालाई मारेर रगत लगाउनु भयो, अनि त्यहाँ चाहिँ दूत चाहिँ जब आउँथ्यो अनि उसले घरमा रगत लगाएको देख्थ्यो चाहिँ त्यो घरलाई पार गर्थ्यो. निस्तार भनेको त्यही हो, पार गर्नु. त्यस्तै गरी ख्रिस्ट हाम्रो निम्ति मर्नुभएको कारण, उहाँको बलिदानको कारण हामी उहाँको दण्डबाट बाँचेका थियौँ जबकि हामी मर्नु पर्थ्यौँ. अनि येशु ख्रिस्ट पनि परमेश्वरको निस्तारको थुमा हुनुहुन्छ. त्यसैले छोटो पृष्ठभूमिपछि अब तिनवटा कुराहरू हेर्नेछौँ परमेश्वरको बोलावटको सवालमा. तिनवटा कुराहरू उहाँले कसरी बोलाउनुहुन्छ, अनि केही पदहरू हामी सरस्वती हेर्नेछौँ. पहिला प्रस्थान 3:18 हामी सुरु गरौँ. परमेश्वरको बोलावटलाई विचार गरौँ अनि शैतानको जुक्ति, उसको रणनीति जुन चाहिँ फारोबाट देख्न सक्छौँ हामी त्यो पनि हेर्नेछौँ. तर परमेश्वरको बोलावटको तिनवटा पक्षहरू हामी हेर्नेछौँ. प्रस्थान 3:18 लेखेको छ, अनि तिनीहरूले तिम्रो कुरा सुन्नेछन् अनि तिमी र इसरायलका बुढा प्रधानहरू मिस्रको राजा कहाँ जानु र तिमीहरूले त्यसलाई यसो भन्नु, परमप्रभु हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभएको छ अनि अब हामी तपाईँलाई विन्ती गर्दछौँ, हामीलाई 3 दिनको यात्रा गरेर उजाड स्थानमा जान दिनुहोस् र हामी परमप्रभु हाम्रा परमेश्वरलाई के गर्न पाऊँ, हजुर बलि चढाउन पाऊँ. अनि अर्को पद पनि हेरौँ, 4:22-23 पनि हामी हेर्नेछौँ. चारको 22-23, अनि तिमीले फारोलाई भन्नु, परम प्रभु यसो भन्नुहुन्छ, इसरायल मेरो छोरा, मेरो जेठा छोरा हो, अनि म तँलाई भन्छु मेरो छोरालाई जान दे, उसले मेरो के गरोस्, सेवा गरोस्. अनि तेस्रो हामी हेर्नेछौँ 5:1, त्यसपछि मोसा र हारुन भित्र गएर फारोलाई भने, परमप्रभु इसरायलका परमेश्वर यसो भन्नुहुन्छ, मेरो प्रजालाई जान दे र तिनीहरूले मेरा निम्ति उजाड स्थानमा के गरन्, चाड मनाऊ. त्यसरी परमेश्वरको बोलावटको तिनवटा पक्षहरू हामी देख्छौँ, अनि यसको क्रम पनि निकै ध्यान दिन लागेको छ. सबभन्दा पहिला उहाँले भन्नुहुन्छ 3:18, उहाँले भन्नुहुन्छ मेरो प्रजालाई जान देऊ, अनि उनीहरू चाहिँ यहाँ हुन्छ परमप्रभु हाम्रो परमेश्वरलाई बलि चढाउन पाऊँ. त्यसैले पहिलो चाहिँ उहाँले भन्नुहुन्छ बलि चढाउन, पहिलो उहाँको बोलावट त्यो छ बलिको लागि. दोस्रो मात्रै सेवा, अनि बल्ल तेस्रो चाहिँ सङ्गति वा चाडको कुरा गरेको छ. अनि क्रम यस्तै हुन्छ, परमेश्वरमा हामी उहाँको बलिदान बिना उहाँको सेवा गर्न सक्दैनौँ, न त हामी उहाँसँग सङ्गति गर्न सक्छौँ. त्यसैले पहिलो र महत्त्वपूर्ण सुरुवात चाहिँ बलिदान गरा हो. बलिदान मात्रै एउटा त्यस्तो तरिका, त्यो बाटो जसद्वारा परमेश्वरको इन्साफ र परमेश्वरको दण्डबाट हामीले छुटकारा पाएका छौँ. त्यो बाहेक, त्यो बिना उहाँसँग हामी मेलमिलापमा आउन सक्दैनथ्यौँ. पापको झ्याला के हो, मृत्यु हो. अनि के नबगाए पाप क्षमाउँदैन, रगत नबगाए पाप क्षमाउँदैन. त्यसैले पापको झ्याला मृत्यु हो. पापको झ्याला तपाईँको दशांश होइन, पापको झ्याला 20 वर्ष रुनु पनि होइन. एकजना व्यक्तिसँग अस्ति भर्खर कुरा गर्दै थिएँ, अनि अर्कै चर्चको व्यक्तिले भने, मैले एकजनालाई सुसमाचार सुनाइरहेको छु अनि के भन्दैछ त, उसले भने अनि उसले पश्चाताप गर्ने कोसिस गरिरहेछ तर उसलाई मुक्ति पाए जस्तो लागेको छैन, उसमा पश्चाताप गर्ने कोसिस गरिरहेछ. अनि मैले भने कति वर्ष पश्चाताप गरेर मुक्ति पाउँछ, यदि ख्रिस्ट नमर्नु भएको भए, यदि ख्रिस्टको बलिदानलाई हामीले ओझेलमा राख्ने हो भने, छायामा राख्ने हो भने, यदि ख्रिस्ट नमर्नु भएको भए कति वर्षको पश्चातापले चाहिँ हामीले मुक्ति पाउने थियौँ होला. अनन्त समय पश्चाताप गरे पनि मुक्ति पाउन सक्ने थिएन, किन पापको ज्याला के हो, मृत्यु हो. पश्चाताप त्यो एउटा भाग छ, तर ख्रिस्टको बलिदानद्वारा मात्रै हाम्रो पश्चाताप, हामी जब उहाँतर्फ फर्कन्छौँ, हाम्रो बलिदानको सवालमा परमेश्वर सन्तुष्ट हुनुभएको चाहिँ, हाम्रो पापको सवालमा परमेश्वर सन्तुष्ट हुनुभएको क्रुसमा जहाँ ख्रिस्ट मर्नुभयो, यसै 53:11 त्यही भनेको छ, उहाँले उसको प्राणको व्यथा देख्नुहुनेछ र सन्तुष्ट हुनुहुनेछ. त्यसैले त्यहाँ कुनै पनि अरू तरिका छैन, हाम्रो विश्वासले होइन. कति त्यही भन्छ, कति कतिको जीवनको भाइ सुन्दाखेरि त्यही हुन्छ, म चर्च गएँ विश्वास गरेँ अनि ख्रिस्टको रगतको कुरा खोइ है, कि तपाईँ चर्च गएर मुक्ति पाउनुभएको र म साँचो मण्डलीमा मुक्ति होइन होइन तपाईँको गवाईमा ख्रिस्टको बलिदानको कुरा छैन भने अझै केही त्यो सुधार्नु परेको छ होइन मुक्ति पाउनुभएको होला तर त्यो ठिक गवाई होइन जस्तो लाग्छ मलाई मैले विश्वास होइन यो त विश्वास त हाम्रो भाग हो तर के को आधारमा बलिदानको आधारमा ख्रिस्टको मृत्युको आधारमा बल्ल हामीले त्यो लिन सकेका छौँ अनि हाम्रो विश्वासद्वारा उहाँको बलिदान कार्यकारी हुन्छ रोमी तिन अध्यायको शिक्षा त्यही हो उहाँलाई प्रायश्चित ठहराउनु भयो अझ कतिले प्रायश्चित शब्द पनि बुझेको छैन प्रायश्चित शब्दको अर्थ चाहिँ ऋण चुक्ता गर्नु ढाक्नु प्रायश्चित एउटा व्यक्तिले गर्ने हो कि ख्रिस्टले गर्नुभएको ख्रिस्टले मैले प्रायश्चित गरेँ मिलेन मैले आफ्नो ढाक्नै सक्दिनँ मैले प्रायश्चित गरेँ मिलेन मैले आफ्नो ऋण तिर्न सक्दै सक्दिनँ ख्रिस्ट नै एकजना निर्दोष र निष्कलङ्क परमेश्वरको थुमा हुनुहुन्छ जसले हाम्रो प्रायश्चित गर्नुभयो अनि उहाँको बलिदान बाहेक हामी उहाँ कहाँ आउन सक्दैनौँ रातभरि आँसु झारे पनि हामी सक्दैनौँ रात आँसु त झ्यालखानाको मान्छेले पनि झार्छ त्यो गरे हेर्नुहोस् त्यहाँ एकचोटि हामी झ्यालखाना सुसमाचार सुनाउन जाँदै एउटा मान्छे थियो ऊ चाहिँ के को कारणले झ्यालखाना गएको थाहा थिएन उसको पाँच छ वर्षको छोरी चाहिँ भेट्न थियो उसलाई आमासँग अनि छोरी देखेर उता धेरै रुन थाल्यो मैले बेकार यस्तो गरेछु तर के त्यो पश्चातापले उसलाई मुक्ति दिन्छ र के त्यो आँसुले मुक्ति दिन्छ र त्यसैले आँसुले धोका दिन नसकोस् हाम्रो आँखा चाहिँ क्रुसतर्फ जहाँ ख्रिस्टले भन्नुभयो अब सिद्धियो वा पुरा भयो अनि पुरा भएको काममाथि हाम्रो भरोसा हाम्रो विश्वास हो अनि उहाँतर्फ हाम्रो पश्चाताप हो त्यसैले मेरो विश्वासले होइन ख्रिस्टको बलिदानको कारण म अयोग्यलाई उहाँले जीवन दिनुभयो त्यसैले पहिला चाहिँ बलिदान आउँछ त्यसैले परमेश्वरले भन्दै हुनुहुन्छ मेरो प्रजालाई जानु दियो ताकि उसले बलिदान चढाओस् अनि बल्ल दोस्रो भन्नुहुन्छ उसले मेरो सेवा गरोस् अनि त्यहाँबाट के सिक्छ भने परमेश्वरले पहिलो त हामीलाई बलिदानद्वारा बोलाउनु हुँदो रहेछ दोस्रो उहाँले हामीलाई उहाँको सेवा गर्न बोलाउनुहुन्छ अनि क्रम यही हो प्रेरित 27:23 पावल चाहिँ त्यो नाश हुनलाईको जहाजमा उभिएर यसो भन्दै थियो परमेश्वर जसको म हुँ अनि जसको सेवा म गर्छु त्यसैले पहिला चाहिँ उसले भन्दैछ जसको म हुँ अनि जसको सेवा म अनि क्रम यही नै हो त्यसैले बलिदान बिनाको सेवा त्यो उहाँको लागि त्यो के पनि होइन त्यो घृणित कुरा हो तर ख्रिस्टभित्र रहेपछि जब हामी सेवा गर्छौँ अनि भक्तिको रहस्य यही नै हो ख्रिस्टभित्र हामी छौँ त्यसैले हामी ख्रिस्टभित्र भएकोले ख्रिस्टद्वारा उहाँ प्रसन्न हुन सक्नुहुन्छ अनि बल्ल उहाँले सेवा लिन सक्नुहुन्छ अनि अर्को कुरा के सिक्छ भने उहाँले हामीलाई अल्छे हुन बोलाउनु भएको होइन रहेछ उहाँले हामीलाई उहाँको सेवा गर्न बोलाउनु भएको अल्छे हुन होइन अनि तेस्रो चाहिँ उहाँले सङ्गतिको लागि बोलाउनुहुन्छ अनि हामीले त्यो 5:1 हेऱ्यौँ उहाँले भन्नुभयो मेरो निम्ति चाड मनाउ अनि लेवीको पुस्तक सिकायो त चाडहरू जब उहाँ चाहिँ इस्रायललाई निकाल ल्याउनु भयो चाडहरू उहाँले देखाउनु थाल्नुभयो चाडहरूमा चाहिँ इस्रायलभरि छरेका मान्छेहरू चाहिँ यरुसलेममा आउनु पर्थ्यो त्यहाँ मन्दिरमा त्यहाँ उनीहरू सङ्गति गर्नुपर्थ्यो त्यसैले यसले चाहिँ सङ्गतिहरूलाई देखाइरहेको छ चाडहरूको छुट्टै अध्ययन कुनै समय गर्न पाए अझै राम्रो हुन्थ्यो हरेक चाडहरूलाई र त्यसको आत्मिक अर्थहरू हेर्नु तर जे होस् यसलाई समग्रमा हेर्दा उहाँले भन्दै हुनुहुन्छ सङ्गतिको निम्ति हो अनि एउटा के सिक्छौँ भने हामी उहाँसँग दिनहुँ सङ्गतिमा हुनुपर्छ हामी 2 घन्टे विश्वासी हुनुहुँदैन है 2 घन्टे हुनुहुँदैन बिहान 8 बजे उठेर बाइबल टटक्याएर अनि झोलामा हालेर गएर पछि फेरि भरे 2 बजेपछि सङ्गति भ्याएर जस्तैको तस्तै राखेर अनि अर्को शनिबार चाहिँ त्यो विश्वासी हुनुहुँदैन अनि सङ्गति भनेको 2 घन्टाको मात्र होइन वास्तवमा 2 घन्टा हामी सिक्छौँ सङ्गति त दिनहुँको हो अनि यो भनेको चाहिँ दिनहुँ ज्योतिमा हेर्नु पहिलो यो नायक देखेको शिक्षा यही हो हामी ज्योतिमा हिँड्छौँ भने साँच्चै उहाँसँग हाम्रो सङ्गति हुन्छ एकअर्कासँग हाम्रो सङ्गति हुन्छ त्यसैले उहाँसँगको सङ्गतिमा हिँड्नु भनेको चाहिँ उहाँले हामीलाई ज्योतिमा हिँड्न बोलाउनु भएको हाम्रो ज्योतिमा हिँड्नु भनेको लुकाउनु होइन अन्धकारमा राख्नु होइन हामी चुक्छौँ हो पहिला हामी रोजेर पाप गर्छौँ अनि अहिले पनि हाम्रो प्राकृतिक हाम्रो शारीरिक सबैले हामी रोजेर पाप गर्न पुग्छौँ तर कतिपटक हामी पापबाट भाग्दा भाग्दै पनि गर्न पुग्छौँ अनि त्यो लुकाउने होइन त्यो उहाँ कहाँ ल्याउने हो उहाँको ज्योतिमा ल्याउने हो जस्तो छ प्रभु देखाइदिनुहोस् स्वीकार गर्नु हो अनि ज्योतिमा हिँड्नु उहाँसँगको सङ्गतिमा हिँड्नु हो तर अब केही छैन हामी चाहिँ शैतानको जुक्तिहरू हामी हेर्नेछौँ फारोको जवाफहरूबाट परमेश्वरले बोलाउनु भयो मेरो निम्ति बलिदान चढाओस् मेरो सेवा गरोस्, चाड मनाओस्। परमेश्वरको इच्छा यो थियो। अनि उहाँले भन्नुहुन्थ्यो, मिश्रबाट बाहिर, मिश्रबाट बाहिर, मिश्रबाट बाहिर। फारो चाहिँ शैतानको चित्रण हो, यो संसारको शासक शैतानको चित्रण हो, जसले सजिलै तपाईँहरूलाई परमेश्वरको हुन दिँदैन। अनि यसले जहिले पनि एउटा न एउटा अङ्कुश राख्छ तपाईँको जीवनमा, यो पुरै नजाओस्, यो पुरै नजाओस्, यो फर्केर आओस्, यसको हृदय यहाँ होस्। अनि त्यो उसको चारवटा उसको जुक्ति वा रणनीतिहरू हामी हेर्नेछौँ। पहिलो चाहिँ प्रस्थान आठ अध्यायमा हामी छौँ, प्रस्थान आठ अध्यायको 25-27 खण्डमा। प्रस्थान आठ अध्यायको 25-27 यहाँ लेखेको छ, अनि फारोले मोसा र हारुनलाई बोलाएर भने, तिमीहरू जाओ। जान देला जस्तो छ यसले, तर सजिलो जान दिँदैन उसले। तिमीहरू जाओ अनि कहाँ, हजुर, यही देशमा खाना खाएको त 5 घन्टा भयो, 3 घन्टा कहाँ भन्दैछ, यही देशमा, यही देशमा आफ्ना परमेश्वरलाई बलि चढाओ। त्यसैले यहाँबाट पहिलो उसको जुक्ति, उसको रणनीति के देख्छ भने, तपाईँ गएको त चाहँदै चाहँदैन। अनि उसले अर्को आइडिया लगाउँछ, बलिदानको कुरा गरेर चाहिँ गर्न दिउँ अनि बलिदान चढाऊ यही देशमा, तर यहाँ केही समस्या छ, तपाईँ जानुभएको चाहँदैन, तपाईँ बसेको चाहन्छ, तर बलिदान चढाए हुन्छ भन्दैछ। यहाँबाट के सिक्न सक्छौँ, उसले भन्छ, ल ठिक छ, जाओ, जान जाओ, तर यहीँ मिश्रमा बलिदान चढाओ, यहीँ रह, अनि जे हुन्छ यहीँ गर, बलिदान चढाओ, के फरक पर्दैन। अनि फारोको यो के भन्छ, उसको धोकाको पछाडि शैतानको चाहिँ तुरुन्त युक्ति हामी देख्छौँ, किन उसले बलिदानको सवालमा आफ्नै उपाय दिइरहेछ। तर एकछिन विचार गरौँ दुईवटा कुरा। पहिलो चाहिँ, तपाईँ संसारको र परमेश्वरको दुइटैको एकैचोटि हुन सक्नुहुँदैन, त्यो पश्चाताप होइन, तपाईँ फर्किनु भएको छैन। कसैले सोध्छ होला, सम्भव छ, होइन, तपाईँले बुझ्नु भएको छैन, कि त तपाईँ परमेश्वरको हो, कि त तपाईँ संसारको हो, दुइटैको तपाईँ हुन सक्नुहुँदैन। तर अहिलेको आधुनिक र अहिलेको सत्य त्यागी क्रिस्चियनवाद चाहिँ यस्तै छ, उनीहरू संसारमै छन्, बलिदान त चढाएको छ है, किन धर्मसँग फारोलाई समस्या छैन, धर्म गर केही हुँदैन, तिमी जे गर्छ गर केही हुँदैन, तर संसारमै बस। अनि परमेश्वरतर्फ साँचो पश्चाताप गरी नफर्केर खालि एउटा क्रिस्चियन भएकाहरू चाहिँ यस्तैहरू हुन्, उनीहरू संसारकै हुन्, परमेश्वरका होइनन् है। अनि अझ तपाईँले राम्रोसँग सोच्नुहुन्छ भने, उनीहरूले मानेको येशु बाइबलको येशु होइन, अर्कै येशु विश्वास गरिरहेछन्। यहाँ हेरौँ के भन्छ मोसाहरू, यसको जवाब के दिन्छ, अँ ठिक छ हुन्छ धन्यवाद भन्छ र भन्दैन। 26 पद, तर मोसाले भने, त्यसो गर्नु ठिक हुँदैन, किनकि हामी परमप्रभु आफ्ना परमेश्वरलाई यस्तो बलि चढाउँछौँ जो मिश्रीहरूका निम्ति कस्तो कुरा हो, घिनलाग्दो कुरा हो। हेर्नुहोस् कि हामी मिश्रीहरूका निम्ति घिनलाग्दो चिज तिनीहरूको सामु बलि चढाउँ, तब के तिनीहरूले हामीलाई ढुङ्गाले हान्ने छैनन् र। त्यसैले यो कुन कुराको कुरा गरे, कसैले भन्न सक्नुहुन्छ, घिनलाग्दो कुरा कुन विषयको कुरा गर्दैछ, मिश्रीहरूको निम्ति चाहिँ भेडा बाख्राहरूको गोठालो चाहिँ कस्तो थियो, घृणित कुरा थियो। यो कहाँ छ, यो चाहिँ उत्पत्तिको पुस्तक छ, तर हामी त्यहाँ पल्टाउने छैनौँ, उत्पत्ति 46:33-34 त्यहाँ चाहिँ युसुफले के भनेको छ नि आफ्नो बुवामालाई, जब तपाईँलाई सोद्धा फारोले के भन्नु, तपाईँको दासहरू चाहिँ हाम्रो पिता पुर्खादेखि हामी भेडा बाख्राको गोठाला हौँ, त्यसैले हामीलाई गोसेन प्रदेश दिनुहोस्, किनभने मिश्रीहरूले भेडा बाख्राको गोठालालाई के गर्थे, घृणा गर्थे। यहाँबाट के सिक्छौँ भने, ख्रिस्ट जो हाम्रो महान गोठालो हुनुहुन्छ नि, संसारले घृणा गर्छ, ख्रिस्ट जो हाम्रो महान गोठालो हुनुहुन्छ उहाँलाई संसारले घृणा गर्छ, अनि ख्रिस्ट जो परमेश्वरको थुमा हुनुहुन्छ उहाँलाई संसारले घृणा गर्छ। त हामी कसरी संसारसँग एकै मनको हुन सक्छौँ र हामी कसरी संसारको पनि र परमेश्वरको पनि हुन सक्छौँ र जसलाई संसारले घृणा गर्छ अनि यीशुले बारम्बार यो कुरा सिकाइरहनु भएको थियो योहन्ना 7:15 संसारले मलाई घृणा गर्छ संसारले तिमीहरूलाई घृणा गर्छ तर त्योभन्दा पहिले त्यसले मलाई घृणा गर्यो अनि अन्तिममा त्यो घृणा यतिसम्म पुग्यो कि उहाँलाई क्रुसमा टङ्ग्याइदियो उहाँलाई घृणा गर्नु भनेको केलाई प्रेम गर्नु हो पितोपदेश 8:36 अनुसार मृत्युलाई प्रेम गर्नु हो तपाईँहरू जसले ख्रिस्टलाई विश्वास गर्नुभएको छैन त्यो चाहिँ उहाँलाई इन्कार गर्नुभएको हो अनि त्यो चाहिँ मृत्युलाई प्रेम गर्नु अर्थात् तपाईँको जीवनको यात्रामा तपाईँको आशाको आधार केही पनि छैन तपाईँ अनन्तको लागि नरक जानुहुनेछ नरक चाहिँ एउटा ख्याल ठट्टा अनि हामीले यहाँ तर्साउन भनेको कुरा होइन नरक वास्तविक स्थान हो त्यहाँको पीडा वास्तविक छ त्यहाँ आज पनि मानिसहरू तडपिरहेछन् एक थोपा पानीको लागि रोइरहेछन् तर उनीहरूलाई पानी दिइने छैन हौ त्यसैले आफ्नो जीवनको तपाईँले खेलवाड नगर्नुहोस् ख्रिस्ट जसलाई तपाईँले घृणा गर्नुहुन्थ्यो वा गर्नुहुन्छ उहाँ नै परमेश्वरको चुनिएको जन हुनुहुन्छ तपाईँको पाप पोख्नको लागि त्यही भएर ख्रिस्टको आउनलाई चाहिँ ख्रिस्टको बलिदानले चाहिँ हामीलाई होच्याउँछ किनभने जसलाई घृणा गर्थ्यौँ उहाँको बलिदान मैले मुक्ति पाउने अनि हामीलाई होच्याउँछ नि हामी होच्चिनुपर्छ किनभने हामी अहिले घुँडा टेक्दैनौँ भने हामी एक दिन घुँडा टेक्नेछौँ त्यो दिन चाहिँ ढिलो हुन्छ अहिले उहाँको सामु आएर स्वीकार गर्दैनौँ भने एक दिन सेतो सिंहासनको सामु हामीले स्वीकार गर्नै पर्नेछ अनि उहाँले हाम्रो कामहरू अनुसार इन्साफ गर्नुहुनेछ विश्वास नगर्नेहरूको त्यो दिन तपाईँले जवाफ दिन पाउनुहुने छैन त्यो दिन तपाईँ भाग्न पाउनुहुने छैन अहिले त भाग्न सजिलो छ चर्जाउन भने नि मेरो काम छ चर्जाउन अनि मलाई यो काम छ अनि भाग्छन् मान्छेहरू त्यो दिन भाग्ने छैन जब उहाँको सामु बिनेछन् त्यसैले हामी संसारको र हामी परमेश्वरको एकैचोटि हुन सक्दैनौँ अनि अर्को महत्त्वपूर्ण कुरा 27 हेरिहालौँ हामी 3 दिनको यात्रा गऱ्यौँ जाड स्थानमा जानेछौँ निश्चय पनि यो 3 दिनले चाहिँ बौरी उठाएको सङ्केत गर्छ र उहाँले हामीलाई आज्ञा गर्नु भए अनुसार परमप्रभु हाम्रा परमेश्वरलाई बलि चढाउनेछौँ त्यसैले तपाईँको आइडिया अनुसार होइन फारो यो एउटा धर्मको आइडियाले होइन बाइबलमा परमेश्वरले जे भन्नुभएको छ उहाँको तरिकाले हामी गर्नेछौँ अनि मुक्ति चाहिँ उहाँको काम हो यो हाम्रो आइडिया होइन बाइबल र यहाँको सुसमाचार कुनै एउटा मान्छेको आइडिया होइन यो परमेश्वरको तरिका हो अनि उहाँको तरिका अनुसार गरेनौँ भने हामी दण्डको योग्य हुन्छौँ अनि यहाँबाट अर्को के पनि सिक्छौँ भने विश्वासीहरूको लागि चाहिँ उहाँले जे भन्नुहुन्छ त्यो चाहिँ अन्तिम निर्णय हो त्यसमा हामीले तर्क गर्नु हुँदैन यस्तो गर्न पाएँ उस्तो गर्न पाएँ अनि हाम्रो दिनौको जीवनमा हामीले उहाँसँग गनगन गर्नु हुँदैन उहाँको आज्ञामा हामी आफूलाई होच्याउँछौँ भने आशिष छ त्यहाँ धेरै आशिष छ अनि यो मैले आफ्नै जीवनमा धेरै मैले देखेको छु पाएको छु प्रभुलाई धन्यवाद होस् अनि दोस्रो चाहिँ अब सैतान फारोको जुक्ति हामी 28 देख्छौँ यहाँ भन्छ तब फारोले भने म तिमीहरूलाई जान दिनेछु कि यो जाडिस्तान तिमीहरू आफ्ना परमेश्वरलाई बलि चढाओ खाली तिमीहरू धेरै टाढा नजाऊ धेरै टाढा चाहिँ नजाऊ धेरै हुन्छ हुन्छ ल बलिदान चढाओ प्रभुले भन्नुहुन्छ बलिदान चढाओ तर धेरै टाढामा जाओ अनि यहाँ फारूको दिन के छ भने यिनीहरूलाई अलिकति मात्रै जान दियो भने धेरै टाढा गएनन् भने यिनीहरूलाई बारम्बार फर्काउन सकिन्छ अर्को शब्दमा भन्यो भने धेरै अलग नहो यस्तो साँगुरो हृदय भएको नहो न्यारो माइन्डेड भन्छ है पुरानो जमानाको मान्छे छ तिमीहरू कहाँ यति पुरै शरीर ढाक्ने लुगा लगाएको त्यस्तो नहो अति कडा पनि हुनु पर्दैन कति कडा भएको आफ्नो बच्चाहरूलाई परमेश्वरको निज नहौ यही भन्दैछ उसले होइन हामी उहाँको निज प्रजा हौ उहाँले हामीलाई किन्नु भएको छ अनि हामी पुरै उहाँको हौ यदि मोसेले मानेर इस्रायललाई इस्रायलीहरूलाई मिस्रको नजिकै मात्र लग्यो भने के हुन्थ्यो थाहा छ त्यहाँ पुग्न नपर्दै फर्किन्थ्यो किन सबै सामान लिएर जाँदा त चिल्लो कराई धरी सम्झिरहेछन् भने त्यहाँ भएर उनीहरूको आँखा लगाएको के हुने थियो होला लुतलाई विचार गर्नु चाहिँ जब उसले सदोम र गमरालाई हेऱ्यो सो आँखा उठायो उसले भन्नुपर्थ्यो होइन अब्राहम काका प्रभुले जस्तो दिनुहुन्छ त्यस्तै डोर म तयार छु इच्छुक छु तपाईँ भन्नुहोस् भन्नु पर्थ्यो ल मौका ये यो भाइ चौका हान अनि यसो आँखा उठाउँछ अनि ले सदम र गमरालाई हेरेर के सम्झिन्छ थाहा छ मिश्र 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 सम्झिन्छ किन अब्राहमसँगै मिश्र पुगेको थियो लुत फर्केर त आयो तर उसको अब्राहम त पुरै ठिक भएर आयो मिश्र छोडेर आयो तर लुतको हृदयमा चाहिँ मिश्र आयो सजिलो भयो फर्किनलाई अनि यसलाई चाहिँ एउटा शब्द दिन मन लाग्छ मलाई सीमावर्ती ख्रिस्टियवाद एकदम सीमामा बस्ने मलाई यो छोड्न गाह्रो छ मैले मुक्ति पाएपछि कति समय मेरो जीवन त्यस्तै भएको थियो मेरो मोबाइलमा रक म्युजिकहरू थियो फिल्महरू थियो अनि मैले सोच्थेँ सक्छु नि कन्ट्रोल गर्न म नहेर्न सक्छु न मोबाइलमा राखेर नहेर्न सक्छु भन्ने कस्तो मूर्ख म होइन परीक्षामा पढ्थेँ अनि सुन्न पुग्थेँ फेरि म कायल हुन्छ नि सुन्नु हुँदैन धेरै परीक्षा परेपछि एक दिन चाहिँ मैले प्रभुमा निर्णय गरेँ म सब फालिदिन्छु म नजिक बस्दिनँ यसको किन सजिलैले मलाई तान्न सक्छ अब मेरो आँखाहरूमा माथि लगाउनेछु जहाँ ख्रिस्ट बस्नुभएको छ म संसारलाई प्रेम गर्ने छैन अनि यस्तै हुनुहुन्छ पहिले एउटा दुई महिना सिका संसारलाई प्रेम नगर है कसरी सकिन्छ त्यस भए जसमा म यति एडिक्ट भएको छु यो म्युजिक फाल्न अथवा कुनै चिज होला जुन मेरो जीवन यति अङ्कुश भएर बसेको छ कसरी सक्छु अनि भजना गाउँछ नि हामीले फर्काऊ आँखा येशूमा नियाला मुहारू दिएको अनि धमिलिन्छन् जगतका थोकहरू हिँड्दा ज्योतिमा उहाँको अनुग्रहको अनि यो सत्य वास्तविक हो तेस्रो हामी हेरिहालौँ दश अध्यायको सात पदमा सातदेखि हामी हेर्नेछौँ अनि छिटो पल्टाउँ ल दसको सातदेखि एघारमा चाहिँ फारोको जुक्ति देख्छौँ हामी तब फारोका कर्मचारीहरूले तिनलाई भने कहिलेसम्म यो मानिस हाम्रा निम्ति एउटा पासो बल्ला यी मानिसहरूलाई जान दिनुहोस् तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरून् मिश्र नाश भइसक्यो भनेर के तपाईँलाई अझै थाहा छैन बरु उसको कर्मचारीहरूको आँखा खोल्यो उसको खोलेको छैन सैतानले सजिलै जान दिँदैन साथीहरू तपाईँलाई तपाईँ गए पनि तपाईँलाई उसले कसलाई लिनु भन्दै चारैतिर खोजिहाल्छ आकल अनि मोसा र हारून फेरि फारो कान ल्याइए अनि तिनले उनीहरूलाई भने जाओ उसको उसको यहाँ बुझ्नुहोस् ल उसको रणनीति परमप्रभु आफ्नो परमेश्वरको सेवा गर तर जानेहरू चाहिँ को को हुन् को को जान्ला तिमीहरू भनेको भनेछ त हामी सबै जान्छौँ जय भन्दा को को जान्ला नभए तब मोसाले भने हामी हाम्रा केटाकेटीहरू हाम्रा बुढाबुढीहरू हाम्रा छोराहरू हाम्रा छोरीहरूसित जानेछौँ हामी हाम्रा भेडा बाख्राहरू हाम्रा गाई बस्तुहरूसित जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति एउटा चाड मान्नुपर्छ अनि तिनलाई तिनले उनीहरूलाई भने फारोले जसरी म तिमीहरूलाई र तिमीहरूका बालबच्चालाई जान दिनेछु त्यसरी नै परमप्रभु तिमीहरूको साथमा रहन् होसियार बस किनभने खराबी तिमीहरूको अघिल्तिर छ अनि यहाँ व्याख्या गर्ने छन् एघार पद त्यस्तो हुँदैन खालि तिमी पुरुषहरू मात्र जाओ र परमप्रभुको सेवा गर किनकि तिमीहरूले यही चाहेका छौ अनि उनीहरू फारोको सामबाट निकाले अब जवाब सुन्नु छैन मलाई तिमीहरू पुरुष मात्र जाओ यहाँबाट के देख्छौ भने सैतानले चाहिँ तपाईँको साना नानीहरूलाई चाहन्छ तपाईँको परिवारलाई चाहन्छ तिमीहरू पुरुषहरू जाओ परिवारलाई हेर्छ ल हो बाठो छ फारो किन यो सैतानको चित्रण होइन त यति बाठो यति धुर्त छ कि अझै पनि अङ्कुश चाहिँ केही न केही राख्नु परेको छ यहाँ यिनीहरूको नानीहरू चाहिँ हाम्रो बिचमा होस् नानीहरूलाई मूर्ति पूजाहरूको बिचमा छोड्ने होइन मौसा ले आफूलाई त्यसरी सम्झौता गर्नेवाला छैन देख्नुभयो सैतान वा संसारले तपाईँको नानीहरू चाहन्छ उनीहरूलाई मिल्न चाहन्छ तर कति बुबामाहरू चाहिँ यसमा होसियार हुनुहुन्न होसियार हुनुहुन्न कसरी होसियार हुने कम्तीमा चारवटा कुरामा बताउन चाहन्छु पहिलो चाहिँ उनीहरूलाई सुसमाचार सुनाएर हो सुसमाचार सुनाएर विश्वास गर भनेर होइन कति बुवा पनि त्यस्तै भन्छ होइन अब विश्वास गर्नुपर्छ उमेर भइसक्यो तिम्रो बत्तिसले होइन होइन सुसमाचार सुनाएर उनीहरू आफूले किन विश्वास गर्नु परेको छ किन मुक्ति चाहिएको छ येशू ख्रीष्ट किन मर्नुभयो कि तपाईँको नानीहरूले यो 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 आधारभूत प्रश्नहरूको जवाफ दिन सक्छन् है कि उनीहरूले आफूलाई ख्रिस्टियन ठान्छन् म त्यसरी त्यस्तै ठान्थेँ आफूलाई है अनि होइन तर हामीले हाम्रो नानीहरूलाई सुरक्षा दिने तरिका चाहिँ उनीहरूलाई पहिलो सुसमाचार सुनाएर, दोस्रो चाहिँ तपाईँ अलगपन्थको पर्खाल हुनुपर्छ, उनीहरूलाई संसारको प्रभावबाट बचाउनुपर्छ तपाईँले। बेलायतमा चाहिँ जब त्यहाँ ठुलो आत्मिक जागरणको खाँचो थियो, त्यहाँ चाहिँ चार्ल्स वेस्ले र जन वेस्ले भन्ने दुईजना ठुलो प्रचारकहरू प्रभुले उठाउनु भयो, तर उनीहरू ठुलो प्रचारक भएर धेरै ठुलो प्रभाव पऱ्यो, तर उनीहरूलाई त्यसरी उठाउनुको पछाडि चाहिँ उनीहरूको आमा सुसन्ना वेस्लेको ठुलो हात थियो, किनभने उनी चाहिँ आफ्नो घरमा पर्खालको रूपमा खडा थियो। कुनै पनि केही सामान आउँछ भित्र पत्र पत्रिका उसले जाँच्थ्यो, कुनै सङ्गीत उसले छिर्न दिँदैन थियो, तर कति घरहरूमा यो छैन है, कति घरहरूमा यो छैन, कति घरहरूमा नानीहरूलाई सिकाउने कुरामा होसियार छैन। अनि तेस्रो चाहिँ उनीहरूको हृदय जित्नु, हितोपदेश 23:26 त्यही हुन्छ, हे मेरो छोरा मलाई तिम्रो हृदय देऊ, किन हृदय जेले पनि जित्न सक्छ, मेरो हृदय सङ्गीतले जित्यो, मेरो हृदय साथीहरूले जित्यो, मेरो हृदय संसारले जित्यो, अनि धेरै गाह्रो भयो यहाँसम्म कि म कपटी विश्वासी भएँ। तर हामीले हाम्रो नानीहरूको हृदय जित्नु परेको छ प्रभुको निम्ति। अनि चौथो र महत्त्वपूर्ण कुरा चाहिँ उनीहरूलाई मूर्ति पूजकहरूको बिचमा छोड्नु हुँदैन, अनि यो ध्यान दिएर सुन्नुहोस्, अनि यो चाहिँ पब्लिक स्कुलको कुरा गर्दैछु म, सामान्य स्कुलहरू है। मेरा छोराको जन्म हुनु बित्तिकैदेखि मेरो प्रार्थना थियो, प्रभु मैले आश्रयलाई कहिले पनि स्कुल पठाउन नपरोस्, जुन दिन पठाउँछु त्यो चाहिँ मेरो लागि एउटा ठुलो फिक्रीको दिन हुनेछ, मेरो हृदयमा तरवारले खसे जस्तो, किनभने उसलाई अब म मूर्ति पूजकहरूको बिचमा पठाउँदैछु। अनि मेरो सानैबाट ऊ सानै हुँदादेखि प्रार्थना थियो, केही गर्नु परेको छ, केही घरमा पढाउने केही गर्नु परेको छ। अनि त्यही प्रार्थनाको जवाफमा चाहिँ एउटा लिन्डा दिदीको भिडियो स्कुल, अनि त्यसको लागि म धेरै धन्यवादी छु। अनि मैले मेरो छोरालाई अब स्कुल पठाउँदिनँ भन्ने निर्णय गरेको छु, अनि यो कुरा साँचो हो, म परीक्षामा नपरेको होइन, धेरै पटक म कमजोर छु, धेरै पटक पठाउँ कि अब भन्ने परीक्षा पर्छु, प्रार्थना गरिदिनु होला, तर त्यो चाहिँ म गर्न सक्दिनँ, म गर्न चाहन्न। अनि प्रभु मैले निर्णय गरेको छु उसलाई होम स्कुल गर्न, जुनै पनि त्यसको लागि मैले मूल्य समय खर्च गर्नु परोस्, जतिसुकै मूल्य खर्च गरे पनि उसको प्राणको मूल्य बराबर त्यो आउन सक्दैन कहिले पनि। त्यसले संसारले मेरो छोरालाई चाहन्छ, तर प्रभुको अनुग्रहले मूसा जस्तै म निर्णय गर्नेछु, होइन हाम्रो नानीहरू हामीसँगै जानेछन्। कसरी गर्न सकिन्छ, मलाई शक्ति दिनु नि ख्रिस्तहरू, म सबै गर्न सक्छु। अनि अर्को चौथो र अन्तिम बुदा हामीहरू 10:24-26 शैतानको जुक्ति 24-26 भनेछ, तब फारोले मोसालाई बोलाएर भने, तिमीहरू जाओ परमप्रभुको सेवा गर, तिमीहरूका भेडा बाख्रा र तिमीहरूका गाई वस्तुहरू मात्र यहाँ रहन्, तिमीहरूका बालबच्चाहरू पनि तिमीहरूको साथमा जाऊ। ठिकै छ, अब चाहिँ भेडा बाख्रा छोडा, के सिक्छौ यहाँबाट, तिम्रो सम्पत्ति के गर, कुनै पद याद आयो तपाईँहरूलाई, आयो होला पक्कै पनि धेरैलाई, भन्न सक्नुहुन्छ कसैले दाजुभाइबाट, मत्ती 6:19 पल्टाउँ त्यहाँ चाहिँ, मत्ती 6:19 हुन त उसको तर्क राम्रै लाग्ला, कति अल्छी मान्छेलाई चाहिँ त्यसै लाग्थेन, ठिकै हो मोसा के अरे फारोले भनेको, यत्रो लिएर कहाँ हिँड्न सक्नु, उजाड स्थानमा जानुपर्छ, साह्रै टन्टा हुन्छ, छोड्यौँ तर सम्झौता गर्नेवाला छैन मोसा। अनि यही कुरालाई येशु ख्रिस्टले यहाँ अब ईश्वरीय टिप्पणी दिँदै हुनुहुन्छ, आफ्ना निम्ति सम्पत्ति कहाँ नथुपार, अनि कहाँ थुपार, 6:19 हामी 21 मेरौँ, आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्, तर आफ्ना निम्ति सम्पत्ति स्वर्गमा थुपार, जहाँ न किराले नष्ट पार्दछन् न खियाले, जहाँ चोरहरूले न फोर्दछन् न चोर्दछन्, किनभने जहाँ तिमीहरूको सम्पत्ति छ त्यहीँ तिमीहरूको के हुन्छ, हृदय हो, थाहा छ फारोलाई थाहा छ, यिनीहरूले गाईबस्तुहरू, अनि पुरानो नियममा प्राय गाईबस्तुहरू भेडा बाख्राहरूलाई चाहिँ सम्पत्तिको रूपमा हेर्ने गरिन्थ्यो, को कति धनी छ भनेर भेडा बाख्राहरू गन्ने गरिन्थ्यो। तर अय्यूबको धनी ऊ धनाढ्य छ भन्ने कुरा पनि उसको पशुहरूको हिसाब प्रभुले दिनुभएको छ। अनि फारोलाई थाहा थियो यिनीहरूको सम्पत्ति यहाँ राख्न पाए त यिनीहरूको हृदय यहीँ हुने थियो, फर्केर आउने थिए, मेरो दास हुने थिएँ, मैले फिर्ता पाउने थिएँ, काम लगाउने थिएँ, मेरो हुने थियो तिनीहरू। शैतान यही भन्छ, शैतान यही भन्छ, तिम्रो सबै सम्पत्ति यहाँ थुपार, यहाँ थुपार, यहाँ चाहिन्छ नि होइन, मनी इज एभ्रिथिङ, पैसा सब थोको, मनी इज नथिङ पनि भन्छ कहिले काहीँ उसले, तर मनी इज एभ्रिथिङ चाहिँ भन्न छोड्दैन, किन जहाँ तिम्रो सम्पत्ति छ त्यहीँ तिमीहरूको हृदय आउँछ, हो हाम्रो हृदय त्यहीँ हुन्छ। तपाईँको सम्पत्ति कहाँ थुपार्दै हुनुहुन्छ? अनि एउटा उदाहरण दिन्छु, यहाँ चाहिँ मेरो सम्पत्ति छ, यो चाहिँ आइप्याड पनि छ, पर्स पनि छ, मोबाइल पनि छ, यो त्यहाँ थुपारिरहेको छु। अब अनि यस्तो हुन्छ, आँखा त्यहाँ गइहाल्छ, अनि यस्तो हुन्छ फेरि यस्तो हुन्छ, होइन ठिक छ मोबाइल ए त्यहाँ छ, कहिले कहाँ त्यस्तै हुन्छ, मोबाइल ब्याग राखिन्छ नि खै खै कता गयो, अनि अहिले ल्याइहाल्छु टाढा राख्न सक्दिनँ, किन जहाँ तिम्रो सम्पत्ति हुन्छ त्यहीँ तिम्रो के हुन्छ, हृदय हुन्छ। अनि गम्भीर कुरा हो, यो तालिम हुनुभन्दा अगाडि मैले केही दाजुभाइहरूलाई फोन गरेको थिएँ, सोधेको थिएँ तपाईँ आउँदै हुनुहुन्छ, काम छ मेरो, एउटा तालिम थियो, तालिममा मैले नाम लेखाइहालेँ, तर तपाईँलाई यहाँ बाइबल तालिम चाहिँ थाहा थिएन, थाहा थियो तर यहाँ सर्टिफिकेट पाउँछ अरे। अनि मैले भने कहाँको लागि परिश्रम गर्दै हुनुहुन्छ तपाईँ, तपाईँको छोराहरू लिएर आउनु पर्थ्यो, तपाईँ हुनु पर्थ्यो, अनि यसलाई हल्का लिनुहुँदैन हामीले, बाइबल तालिमहरूले चाहिँ मेरो जीवनमा व्यक्तिगत रूपमा धेरै धेरै फाइदा दिएको छ, एकदम धेरै, म हिसाब गर्न सक्दिनँ। त्यसैले अङ्कलहरूप्रति, डेभिड अङ्कलप्रति म यति धन्यवादी छु कि मैले कहिले पनि तिर्न सक्दिनँ, अनि परमेश्वरप्रति पनि, किनभने तर उहाँहरूले परिश्रम गर्नुभएर हामीलाई यहाँसम्म बढाउनु भएको छ, अनि परमेश्वर सबैभन्दा दिनुभयो, अनि हामीलाई सिकाउनु भएको छ हाम्रो सम्पत्ति कहाँ थुपार्ने। त्यसैले मेरो प्रश्न, तपाईँको वास्तविक सम्पत्ति कस्तो छ, भौतिक कि आत्मिक? अब सम्पत्ति हुनु नराम्रो होइन, है सम्पत्तिकै नराम्रो भनेको होइन, तर थुपार्ने कुरा, तपाईँको हृदय राख्ने कुरा, है तपाईँको सम्पत्ति स्वर्गीय छ त, किन जहाँ तपाईँको सम्पत्ति हुन्छ त्यहीँ तपाईँको हृदय हुन्छ। अनि बाहिरमा त्यही भएर छ कलसीमा तिनमा, माथि आँखा लगाऊ, माथि ध्यान लगाऊ। मोसा चाहिँ एउटा अडान दिने व्यक्ति थियो, बलियो विश्वासी थियो परमेश्वरमाथि, मोसाले कहिले पनि सम्झौता गरेन, कहिले पनि फारोको जुक्तिमा फसेन, जहिले पनि भन्यो हामी सबैजना जानेछौँ, हाम्रो गाईबस्तु लानेछौँ, हाम्रो बालबच्चा लानेछौँ, हामी जानेछौँ, बस्ने छैन, एकजनालाई पनि छोड्ने छैन। पाठहरू, शैतानसँग सम्झौता नगर्नुहोस्, संसारसँग सम्झौता नगर्नुहोस्, आफूलाई नसुम्पनुहोस्। दोस्रो, परमेश्वरको दाबीहरू, परमेश्वरले जे माग्नु भएको छ उहाँको दाबीहरूलाई कहिले पनि कमसल नठान्नुहोस्, तिनीहरू अति उच्च छन्, अनि यसले हामीलाई जहिले पनि उच्चतिर आँखा लगाउन सहायता गर्छन्, त्यहाँ बढिराख्न सहायता गर्छ। तेस्रो, तपाईँको नानीहरू तपाईँको जिम्मेवारी हो, केही अभिभावकहरू छन् जसले चाहिँ आफ्नो नानीहरू कहाँ गर्दैछन्, के गर्दैछन् भन्ने कुरा थाहा गर्नलाई पुरै हृदय दिन्छन्, एकदम लागिपर्छन्, तर केही बाबुआमा छन् जसले चाहिँ बिहान 9 बजे स्कुल पठाइदिएर बेलुका 5 बजे आउँदैसम्म चाहिँ मलाई ढुक्क हुन्छ, हेर्नु पर्दैन कमसेकम, होइन त्यस्तो सोचाइ हुन्छ। तर याद राख्नुहोस्, तपाईँको पहिलो मिसन जहिले पनि तपाईँको परिवार, तपाईँको नानीहरू, है तपाईँको घरमा भएको आत्मिक वातावरणको ध्यान दिनुहोस्। अनि चौथो पाठ चाहिँ आफ्नो सम्पत्ति माथि थुपार्नुहोस् जहाँ अथवा उहाँको दाहिने हातमा थुपार्नुहोस् स्वर्गमा जहाँ चाहिँ अनन्तताको भरपुरी र सदा सर्वदाको आनन्द छ। प्रभुलाई धन्यवाद होस्, प्रार्थना गरौँ। धन्यवाद प्रभु, तपाईँले हामीलाई आफ्नो पुत्रको बलिदानद्वारा बोलाउनु भयो तपाईँको सेवा गर्न, तपाईँसँग सङ्गति गर्न, खालि स्वर्ग जाने टिकटको रूपमा मात्र होइन पिता, तर यो सक्रिय विश्वास हुन सकोस् अनि तिनाउ तपाईँसँग सङ्गति गर्दै तपाईँको सेवा गर्दै हामी जिउन सक्यौँ। एक एकलाई सहायता गरिदिनुहोस् पिता, साथै हामीलाई सहायता गरिदिनुहोस् शैतानको धूर्त युक्तिहरूको विरोधमा खडा हुन सक्नलाई, तपाईँको सबै हतियारहरू भिर्न सकौँ अनि हामीलाई तयार मन दिनुहोस् प्रभु। हामी हाम्रो नानीहरूको सभामा होसियार हौँ, हाम्रो आफ्नै विषयमा होसियार हौँ, हाम्रो सम्पत्तिहरूको विषयमा होसियार हौँ अनि अलगपन्थको विषयमा होसियार हुन सकौँ पिता, अनि यहाँ तपाईँको काम नसकोस्। जतिजना आउनुभएको छ एक एकको लागि धन्यवादी छौँ, अनि बाँकी क्लासहरू शिक्षाहरू सबैबाट उहाँको हृदयहरूलाई बलियो बनाइदिनुहोस् पिता, प्रार्थना गर्छौँ। धन्यवाद छ प्रभु येशूको नाममा। विनोदजीलाई स्वागत छ अगाडि।